Allahu, 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 Allah, Allahu, 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 Allah.
Alhamdulillah, Alhamdulillah, Rabbil Alameen. والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن أظلم ممن افترى على الله كذبا أو قال أوحي إلي ولم يوحى إليه شيء ومن قال سأنزل مثل ما أنزل الله اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من دانت به الأسر معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ اس آیہ کریمہ میں اللہ کریم نے ارشاد فرمایا ہے اور اس سے بڑا ظالم کون ہوگا جس نے اللہ پر جھوٹا بہتان لگایا یا کہا مجھ پر وحی آتی ہے اور اس کے پاس کسی بات کی بھی وحی نہیں آتی اور جو کہے کہ جس طرح کی کتاب اللہ نے نازل کی ہے اس طرح کی میں بھی بنا لیتا ہوں۔ معزز سامعین کرام نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس پر آپ کے ارشادات پر آپ کی دعوت حق پر بے شمار پہلوؤں سے کفار مشرکین اعتراضات کرتے تھے۔ اسی طرح قرآن کریم میں دوسری جگہ یہ بھی ارشاد فرمایا گیا ہے کہ آپ جیسے لکھ پڑھ نہیں سکتے، جیسے آپ کا کوئی استاد نہیں، جیسے آپ کی حیات مبارکہ کا سارا شب و روز وہیں بسر ہوا، تو ان تمام مثالوں میں جو ارشاد فرمایا گیا وہ یہ ہے کہ زندگی بسر جو ہوئی دعوت حق سے پہلے 40 سال ایک زندگی ہے، اور 40 سال میں زندگی کا ہر پہلو آ جاتا ہے۔ معصومیت کے ایام بھی ہیں، لڑکپن بھی ہے اور نوجوانی بھی ہے، پختہ عمر بھی ہے اور ایک تحمل والی اور ایک بردباری والی عمر جا پہنچتی ہے جب بندہ 40 سال کو پہنچتا ہے۔ تو زندگی کا ہر پہلو، بچپنے کی اور نوجوانی کی وہ لاوبالی کیفیت جو ہم گرد و پیش دیکھتے ہیں یا اپنے اندر محسوس کرتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم نے زندگی کے ہر پہلو ایسے بسر فرمائے کہ کوئی کافر کوئی مشرک آپ کے ارشادات حق پر تو معترض ہے، آپ کی زندگی بھر کے ایک ایک معمول کو وہ اعتراض نہیں کر سکتا۔ اتنا خوبصورت اور معتدل پہلو آپ نے زندگی کا بسر فرمایا، اور آپ صلی اللہ علیہ وسلم کی شان کہ آپ کی ذات پر اعتراض اور جواب اللہ رب العالمین ارشاد دے رہے ہیں۔ آپ صلی اللہ علیہ وسلم پر اعتراض، رب کائنات اپنی ذات پر اعتراض بیان فرما رہے ہیں، جوابات بھی دیے جا رہے ہیں، اور ان اعتراضات کو جب اللہ جل شانہ کی ذات پر جا کر تولا جائے گا اور ترازو لگے گا روز معاشر، تو پھر آپ دیکھیں کہ ان اعتراضات کا وزن کتنا بڑھ جائے گا اور وہ ترازو کتنا بیٹھے گا اور کتنی گہرائی دوزخ میں لے جائے گا۔ تو جب وہ اعتراض کرتے ہیں تو اللہ کریم نے یہاں ارشاد فرمایا وَمَنْ أَظْلَمُ مَنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اس سے بڑا ظالم کون ہوگا جس نے اللہ پر جھوٹا بہتان لگایا۔ چونکہ نبی اپنی بات نہیں ارشاد فرما رہے ہوتے، انبیاء علیہ الصلوۃ والسلام جو کچھ بھی ارشاد فرما رہے ہوتے ہیں وہ اللہ جل شانہ کا حکم ہوتا ہے۔ یہ وہ ہستیاں ہیں جو روز ازل سے اللہ کریم نے برگزیدہ فرما دی ہیں، پسند فرما لی ہیں، چن لی ہیں۔ یہاں یہ بات بھی سمجھنے کی ضرورت ہے کہ ہم اپنی زندگی میں बेशुमार गलत फहमियों का शिकार रहते हैं, जिनमें से एक बहुत नाजुक मामला अपनी पारसाई का और अपनी बुजुर्गी का भी। अल्लाह करीम माफ़ फरमाए, हम कमज़ोर और गुनाहगार लोग हैं, तो जब हम मामूलात ज़िंदगी में बेशुमार कमज़ोरियाँ कर रहे होते हैं और उन कमज़ोरियों के साथ हमारी इबादत भी है और इबादत भी है और कमज़ोरियाँ भी हैं, तो इसी से समझ आ जाती है कि हमारी इबादत में पुख्तगी कितनी है। फिर हम अपने इन कमज़ोर सजदों के बिना पर यह महसूस करना शुरू कर दें कि जैसे मैं बहुत नेक हूँ, मैं बहुत पारसा हूँ, और फिर ये पारसाई ज़ूम में ले जाना शुरू कर दे और ये पारसाई फिर मखलूक से मोतबर महसूस करना शुरू कर दे और ये पारसाई फिर इस पहलू पर जा पहुँचाती है, ये कैफियत इस पहलू पर जा पहुँचाती है कि फिर बंदा चाहता है कि जहान फ़ानी में वो जो मैं चाहता हूँ। हाथ दुआ के लिए उठा रहा होता है लेकिन नहाखाने में उसकी जो ख्वाहिश या जो चाहत होती है वो ये होती है कि जो कह रहा हूँ ऐसा ही हो। इसीलिए तो बेशुमार हमारी शिकायत सुनने में आती हैं कि इबादत भी कर रहा हूँ, अज़कार भी हैं, तस्बीहात भी हैं, मामूलात दुनिया में उसमें भी बारीकी का ख्याल रखता हूँ, समझ नहीं आई मेरी जो परेशानी है दूर क्यों नहीं हुई, मेरी ज़रूरत जो है वो क्यों नहीं, हाजत रवा मेरी क्यों नहीं हो सका, क्यों ज़रूरत पूरी नहीं हो सकी। तो फिर वो दुआएं और वो इल्तजाएं ना दुआ और ना इल्तजा की सूरत में रहती हैं। बंदा चाहता है जैसा मैं कह रहा हूँ वैसा हो, और अगर ये चाहे तो ये इल्तजा नहीं है, ये हुक्म के मानों में चली जाती है। तो यहाँ जब इस पहलू को देखेंगे कि हम अपनी ज़ात को देखें तो ये बहुत बड़ा अल्लाह का एहसान है कि उसने हमें अपनी बंदगी को पैदा फरमाया। कुरान करीम किसी भी सोच को और किसी भी अना को उठने से पहले जो मिसाल दे देता है वो ये देता है कि अपनी पैदाश को देख लो, अपनी हैसियत को देखना है तो अपनी पैदाश को देख लो, और अपनी दुनिया जहाँ मोतबरी महसूस कर रहे हो इसमें आने का जो हिस्सा है उसे देख लो, तुम्हें अंदाज़ा हो जाएगा तुम्हारी हैसियत क्या है। लेकिन जब बात चुनाव की आती है, मखसूस हिस्सों की आती है, तो अंबिया और रसूल वो हस्तियाँ हैं जो अजल से अल्लाह करीम ने पसंद फरमा ली। फिर जहान फ़ानी में और इस ज़िंदगी में जिसमें मैं और आप अपनी सांसें पूरी कर रहे हैं इसकी बात आती है, तो हमेशा मामला अल्लाह करीम के सुपुर्द करना चाहिए। अपनी ज़ात पर अगर हम बात लेंगे तो हम बड़े कमज़ोर हैं, हम अपनी बात पर कायम नहीं रह सकते। जिस मुआशरे में बात आम इन पहलुओं में हो कि वो वादा ही क्या जो वफा होगा, वो जंग और मोहब्बत ही क्या जहां उसूल देखे जाए, आप अंदाजा करें कि इस मुआशरे में गिरावट की सतह कहां तक चलेगी। वो मुआशरे जहां किसी रिश्ते का तकद्दस न रहा हो, वो मुआशरे जहां कोई कदर कायम न रही हो, इन सारे हिस्सों और गिरावट को आप देखें, तो फिर जो चीज़ ज़रूरी और समझना ज़रूरी है कि वो पहलू जो अल्लाह करीम ने हमें अता फरमाए हैं उनसे मुंसलिक हुआ जाए, वैसे मुंसलिक हुआ जाए जैसे अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने मुंसलिक होने का हुक्म फरमाया। तो फरमाया इससे बड़ा जालिम कौन है। अब यहां एक नुक्ता और भी अर्ज कर दूं, अल्लाह करीम ने तो हर एक को पैदा फरमाया अपनी इबादत के लिए, हर एक को जहां समा बसर अता फरमाई है वहां उसे अफ़दा से भी नवाजा है। अल्लाह करीम को यह नहीं पसंद कि उसकी मखलूक जो है वो दोजख का निवाला बने। अल्लाह करीम कुरान करीम में फरमाते हैं कि ये जुल्म जो किया जाता है ये खुद अपने ऊपर जुल्म किया जाता है, अपनी राह का इंतखाब वो है जिसका इख्तिताम आग है, जिसकी इख्तिताम जो है वो दोजख है। तो यहां जब बात आता है कि इससे बड़ा जालिम कौन होगा, یعنی جو اللہ کی طرف منسوب کرے گا. یہ کذاب اور جھوٹے کی خصلتیں بیان کی گئی ہیں جو نبوت کا دعویٰ کرے, جو اللہ کریم کے کلام کے نزول کا دعویٰ کرے. چونکہ وہ معترض تھے کہ یہ آپ صلی اللہ علیہ وسلم نے نعوذ باللہ خود تحریر کی ہے یا کسی نے قرآن کریم تحریر کرایا, اس لیے تو قرآن کریم یہ فرماتا ہے کہ اس جیسا کوئی ایک آیت سارے جہان کو ملا لو, کوئی ایک مقابلے میں آیت تو لا کر دو. یہ کلام خالق کا ہے, یہ کلام مخلوق کا نہیں ہے. تو پھر جب یہ فرمایا وَمَنْ أَظْلَمُ مَنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا, تو یہاں جو غلط عمل ہے, جو ظلم ہے, وہ غلط عمل کرنے والا خود ظالم ہے, کیونکہ کل جب اسے سزا ملے گی, اور قرآن کریم میں ہی یہاں سزا کا بیان کیا گیا ہے. آج کا ہمارا معاشرہ یہ بھی کہتا ہے کہ اللہ تو معاف فرما دیتے, ایک بندے کا گناہ ہے, یہ نہیں دیکھتے کہ رب کائنات جو خالق کائنات ہے اس کی عطا کیا ہے, اس نے ہمیں نہ ہونے کو ہمارا ہونا عطا فرمایا ہے, اور زندگی کا تسلسل چل ہی نہیں سکتا. ایک دفعہ کسی نے اعتراض کیا کسی پر کہ جی یہ جو بڑی گاڑی میں بیٹھا ہے یہ غریبوں میں کیوں نہیں بانٹ دیتا, اور جب زندگی نے کروٹ بدلی تو وہ خود اس قابل ہوا کہ گاڑی خرید سکے, تو پھر وہی اسی طرح کی گاڑی خرید کر پھر اس میں سفر, پھر وہ خیال نہیں ہے کہ جو میں کسی پر اعتراض کر رہا ہوں. چونکہ ہمارے عمومی اعتراضات جو ہوتے ہیں ان کے پیچھے کوئی مقصد ہوتا ہے, اور وہ مقصد تصحیح نہیں ہوتا, اس سے مثبت راہ کا مقصود نہیں ہوتا. کثیر تعداد جو ہوتی ہے وہ اپنا غم ہے, کوئی اپنا دکھ ہے, کوئی اپنا درد ہے جو ہم نے نکالنا ہوتا ہے. تو یہاں جب بات آتی ہے کہ اللہ کریم پر جھوٹا جو بہتان لگایا جا رہا ہے, بہتان, اور پھر اس پر فرمایا کہ ایسا کہ جس میں نرا جھوٹ ہے, تو معزز سامعین کرام, اگر کوئی اللہ کی ذات کی طرف سے وحی الہی کا کلام الہی کا بیان کر رہا ہے اور ہے نہیں, تو اللہ کریم نے فرمایا وہ بہت بڑا ظالم ہے. یعنی جہاں تم اعتراض کر رہے ہو یہ معاملہ تو درست ہے, میرے حبیب کی یہ شان کہ اللہ کریم نے آپ صلی اللہ علیہ وسلم کو اپنے کلام سے نوازا, آپ کو امام الانبیاء بنایا, اور آپ صلی اللہ علیہ وسلم کی نبوت و رسالت کو ایسا دوام عطا فرمایا کہ رہتی دنیا تک زندگی کے کسی معاملے میں کہیں کوئی جھول نہیں محسوس ہوگی اگر کسی سوال کا جواب آپ صلی اللہ علیہ وسلم کے حضور حاضر کیا جائے اور وہاں سے لیا جائے. تو وہ ظالم ہے جو یہ بہتان اللہ پر لگاتا ہے. او قال اوخی علیہ ولم یوخ علیہ شیئم, اور اس سے آگے جب وہ بات اور دعوے کرتے ہیں کہ ان پر وحی آ رہی ہے, اب اس وحی میں جو جھوٹا یہ بات کا دعویٰ کر رہا ہے, اس نے وحی کے آنے سے لے کر اللہ جل شانہ کے وحی بھیجنے تک تمام حصوں پر جھوٹ بولا. اب وہ بات جو اس کی باریکی میں دیکھی جائے وہ یہ ہے کہ وہ اپنی اہمیت کو اجاگر کر رہا ہے, اور اس اجاگر کرنے میں وہ کس درجے کا جھوٹ اور غلو جو ہے وہ کر رہا ہے اپنی بات میں کہ رب کائنات پر جھوٹ بول رہا ہے. یوخا علیہ شیئم ومن قال سأنزل مثل ما انزل اللہ, پھر اس وحی کے ساتھ اللہ جل شانہ کے کلام تک کی بات کہ اللہ کریم کا کلام ہے اس کے پاس, اور نبی کریم صلی اللہ علیہ وسلم کی شان آپ خاتم النبیین, حضرت رحمۃ اللہ تعالی علیہ ارشاد فرمایا کرتے تھے کہ یہ تکمیل نبوت ہے, اور آج بھی جو فتنہ قادیانی کے نام سے اور ایک احمدیت کے نام سے پھیل رہا ہے, ان دنوں میں بھی جس پر بات ہو رہی ہے हमारे मीडिया पर और हमारे सोशल मीडिया पर और हमारे माशरे में एक बहस चल रही है कि किसी कमीशन में शामिल किए जाएं या ना किए जाएं, और कमीशन कायम किए जा रहे हैं कि वो जो गैर मुस्लिम हैं या जो अकलियत हैं उनके हकूक पूरे हो जाएं। कमीशनों से हकूक पूरे नहीं होते, हकूक पूरे होते हैं कानून और कानून के नफाज से। बुनियादी बात देखी जाती है कि कानून क्या इंसाफ पर मबनी है, फिर दूसरी बात देखी जाती है उसका इतलाक। अगर कानून जामे हो और फिर उसका इतलाक हो तो फिर कोई माइनॉरिटी की या मेजॉरिटी की या किसी कमीशन पर बहस करने की ज़रूरत ही नहीं रहती। लेकिन जब ये बात की जाती है तो आप ख्याल करें कि उन्हें शामिल होना चाहिए, उन्हें नहीं शामिल होना चाहिए। बुनियादी तौर पर एक इर्तदाद है हर काफिर का, क्योंकि यौम अलस्त को हर एक ने अल्लाह जल्ला शानहू के वहदानियत की गवाही दी थी। लेकिन इस इर्तदाद का इतलाक इस दारे फानी में आलम आबो गिल में जहां ये इम्तिहान गाह है, यहां आकर फिर बात आती है। तो जिसने इख्तियार किया और इख्तियार करके छोड़ा वो किस मानों में आता है, जिसने हक इख्तियार ही नहीं किया वो किस मानों में आता है, जिसने अल्लाह जल्ला शानू के साथ सिफात में किसी को शरीक किया वो किस मानों में आता है। ये वो बहस और वो बारीकियां हैं कि अल्लाह करीम हमें तौफीक अता फरमाए कि हमारे कवानीन में मजबूती और एतदाल वो हो जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया। ये जुरत किसी को ना होगी कि जो आज हमारे माशरे में सवाल जवाब हो रहे। हर कोई ये देखेगा कि मैंने जो गलती की है उसकी सजा क्या मैं भुगतूंगा, चे जाए कि गलती पर फिर इतना तनाव हो कि वही मामले बार बार हमारे उमूर सल्तनत में जेर बहस आ रहे हैं। फिर इसका दूसरा पहलू भी देखने की जरूरत है, हम इनफरादी तौर पर कहां खड़े हैं। रमजानुल मुबारक का दूसरा अशरा है और इस अशरे की बरकात हम कहां हैं। रमजानुल मुबारक का आना, इसके मुबारक होने का ऐलान, सहर व अफ्तार की ऐलानात, तरावीह तहज्जुद का अहतमाम, दिन भर रोजेदार की कैफियत और हाल में रहना और मामलात, कहां खड़े हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का बयान, आपका इरशाद हदीस मुबारक कि शयातीन तो कैद हो गए, ये कौन से हिस्से हैं जो हमसे ज्यादतियां करा रहे हैं, बदअमलियां करा रहे हैं। इस रमजानुल मुबारक में भी सूद पर हमारा लेन देन हो रहा है, सूद से आमदन लेकर उससे सैर अफ्तार अगर हम कर रहे हैं तो शैतान तो कैद है और हम हर गलती जो है वो शैतान के सपुर्द करके खुद फारिग हो जाते हैं। तो आज जो गलती हो रही है ये शीतनत कहां है। जब शैतान की राह पर चला जाए तो शीतनत सराइयत कर जाती है और इस माह मुबारक में ये समझ आ सकती है हर गलत अमल पर कि मेरे अंदर शीतनत कितनी पैदा हो चुकी है। और हम अल्लाह से माफी की बजाय गुज़ूरे ब्याह में लगे हैं, जिद और आनाद में लगे हैं, मखलूक है कि पिस रही है, और हमारा मुआशरा यकीन माने इतना कमजोर हो चुका है कि हमारे यहां तो मजलूम भी जालिम हो चुकी है। आप देखें कमजोर तरीन तबके को जाकर देखें जो उनसे कमजोर है उस पर क्या वो इंसाफ कर रहे हैं। जिसका कहीं बस नहीं चलता उसका जहां कहीं भी बस चलता है वहां वो क्या करता है। और इसी हिस्से को आप लेते जाएं ओ उमूर सल्तनत तक ले। मैंने पिछले बयान में भी अर्ज किया था कि हर एक को अपनी सल्तनत का हिसाब देना है भाई, جس کو جتنی سلطنت میرے اللہ نے عطا فرمائی ہے اس نے اتنا اس کے حضور جواب دینا ہے. تو رمضان المبارک کی ان مبارک ساعتوں میں ہمیں چاہیے کہ ہم اپنے اعمال کو دیکھیں, اور ظاہر نہیں ابتدا نہاں خانے دل سے کریں. اور یہ وہ عبادت جسے اللہ کریم نے مخصوص کر لی اپنی ذات سے, کون سی عبادت ہے جو اللہ کے لیے نہیں؟ عبادت عبادت ہی نہیں رہے گی جب اسے اللہ جل شانہ کی طرف مخصوص نہیں کیا جائے. اس کے باوجود روزے کو اللہ کریم نے فرمایا یہ میرے لیے ہے, اس کا اجر میں نے عطا فرمانا ہے. پھر اس کی عطا میں ایک حضوری عطا فرمائی, اور ہر روزہ دار کو وہ حضوری اور وہ حضور حق کی کیفیت نصیب ہوتی ہے. کوئی جس نے روزہ رکھا ہو اسے ایک حضوری کی کیفیت نصیب ہوتی ہے. الگ تھلگ کہیں بیٹھا بھی ہو اور پانی جیسے کلی کرنے کے لیے پانی اس نے منہ میں ڈالا, اس کی تراوٹ حلق میں نہیں جانے دے گا. کیوں؟ کسی کو کیا معلوم کہ کلی کر رہا ہے جس نے غلط تر کر لیا. لیکن روزہ دار یہ جانتا ہے, اسے ایمان کا یہ درجہ نصیب ہوا ہوتا ہے کہ وہ محسوس کر رہا ہوتا ہے کہ میں اپنے اللہ کے روبرو ہوں. کسی کو معلوم ہو نہ ہو اس گلے کی تراوٹ میرے اللہ کریم کے روبرو ہے, وہ جانتا ہے اس کی ذات علیم. اور جس عبادت کے نتیجے میں تقویٰ کی یہ کیفیت اور یہ حیثیت نصیب ہو رہی ہو, اور رعایتیں اور عطائیں کہ نوافل اور سنت کی جو عبادات ہیں وہ فرائض جتنے جو ہیں عطا ہو رہے ہیں, ان کے درجہ فرائض کہاں چلے جائیں گے؟ اس سارے میں ہم اگر اپنی اسی روش پر قائم ہیں جس روش پر ہم چلے آ رہے ہیں, تو ہمیں اپنی ضرورت ہے کہ اپنے قلوب پر دستک دیں, اپنے امور کی جانچ پڑتال کریں. اور اگر ہم یہ نہیں کریں گے تو یقین مانے یہاں بھی رسوائی ہے, اور اللہ اس رسوائی سے بچائے جس کا کوئی حل نہیں. یہاں تنگی اور تکلیف, ہم کتنا لوگ کہتے ہیں جو بیمار ہے بیچارہ, کو بہت زیادہ بیمار ہو بہت تکلیف میں وہ فوت ہو جائے تو عمومی طور پر کیا کہتے ہیں معاشرے میں؟ کہتے ہیں چھوٹ گیا ہے, اس کی تکالیف کٹ گئی ہیں, مصیبت سے چھوٹ گیا, تکلیف سے نکل گیا, وہاں ہمیشہ کی زندگی ابد ابدالآباد معاملات ہیں. تو اللہ کریم یہ توفیق عطا فرمائے کہ یہ جو غلط بیان کرنے والوں اور ظلم کرنے والوں کی خصلتیں اللہ نے بیان فرمائی ہیں ان کی راہ سے اللہ محفوظ فرمائے, اور جو وصف اور جو خصوصیات اللہ نے نبی کریم صلی اللہ علیہ وسلم کو عطا فرمائی ہیں اللہ کریم ہمیں توفیق دے کہ ہم اس راہ پر چلیں. بہت بڑا سوال تصوف کے حوالے سے ہوتا ہے, اور اکثر یہ سوال شاید بہت محافل میں تو نہ ہو لیکن نجی محافل میں یہ سوال ضرور آ جاتا ہے کہ کوئی راہ ایسا جس میں کشف اور مشاہدے کی بات ہو, کسی بزرگ کی خواب میں آنے کی بات ہو. تو کل بھی مجھ سے میں ایک سوال کیا گیا, ایک چینل پر میں بات گزارشات پیش کر رہا تھا تو وہاں یہ سوال کیا گیا, وقت بڑا محدود تھا. تو جو سوال تھا وہ یہ تھا کہ وہ کون سا طریقہ ہے جس سے ایسی کیفیت میں بندہ ہو کہ اسے کوئی بزرگ مل جائے, کسی بزرگ کو دیکھ سکے دیدار کر سکے. آپ یقین مانے وہاں تو وقت تھوڑا تھا جو جواب ہو سکا یا جتنا دیا جا سکا دیا. میں اس وقت سے آج تک ابھی تک اس بات تک میرے ذہن میں ایک بات ہے, اور میں سوچتا ہوں امت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو بات نوم کی ہو بات مشاہدے کی ہو, اسے یہ جستجو کیوں نہ ہو کہ مجھے نصیب ہو تو نبی کریم صلی اللہ علیہ وسلم کی زیارت نصیب ہو. तो ये वो राह है, जो जो इन खसलतों पर है वो अपने अंजाम को पाएंगे। और मेरे अल्लाह ने ये फरमाया, ये वो बातें जो मेरे हबीब में नहीं है। जो हैं वो जालिम हैं, जो अल्लाह पर झूठा बोहतान लगा रहे हैं, जो उसकी वही पर गलती बयान कर रहे हैं। और जहां हक है फिर वहां जो अता है, ए उम्मत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हमें अगर तड़प हो तो आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत की तड़प हो। हमें अगर नौम में ख्वाब दरकार हो तो वो जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत नसीब हो। हमें अगर चाहत हो, हमें तड़प हो, हमें मोहब्बत हो, हमें इश्क हो, हमारे जज्बात हों, हमें इत्तबाए मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को समझने, सीखने और अमल करते हुए मखलूक तक पहुंचाने की जरूरत। अल्लाह करीम मेरे और आपके हाल पर रहम फरमाए, उम्मत के हाल पर रहम फरमाए, इस वबाई बीमारी से मखलूक को छुटकारा अता फरमाए, और अल्लाह हमारे इस मुल्क पर रहम फरमाए। वाखर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
अल्लाहु 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 अल्लाह अल्लाहु अल्लाहु अल्लाह।